आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु यीशु ख्रीष्टलाई सम्झौ है, कुनैमा विश्वास गरेमा छैन अनन्त जीवन पाइने छ, वचन उनको सुन्दैमा छैन तयारी हामी बस्छौ है। बाटो र सत्य जीवन म नै हुँ भनी भन्छन् है,
म बिना कहिले कोही पनि स्वर्गमा तस्मै पुग्दैन, पिताको घरमा पुग्दैन,
कसैले उनैमा विश्वास छैन गरेमा स्वर्गमा पुगिन छ, कसैले उनैको पुरैमा बुझे तयारी हामी बस्छौ है। स्वर्गको देशैमा लानेमा छु, अनन्त जीवन दिनेमा छु, कसैले उनैमा भरोसा छैन गरेमा स्वर्गमा पुगिन छ, कसैले उनैको बाटोमा हेर्दै तयारी हामी बस्छौ है। स्वर्गको देशमा जानु है छैन प्रभु येशु ख्रीष्टलाई सम्झौ है, कुनैमा विश्वास गरेमा छैन अनन्त जीवन पाइनेछ, वचन उनैको सुन्दैमा छैन तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, आजदेखि हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यहोशूको पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ यहोशूको पुस्तकको परिचय। उत्पत्तिको पुस्तकमा इसरायल जन्मेको थियो, प्रस्थानको पुस्तकमा इसरायललाई चुनिएको थियो, गन्तीको पुस्तकमा इसरायल राष्ट्रको परीक्षण गरियो,
अनि लेवीको पुस्तकमा यसलाई रगतद्वारा नजिक ल्याइयो र व्यवस्थाको पुस्तकमा यसलाई आज्ञा दिइयो। अहिले यहोशूको पुस्तकमा यसले लड़ाईको त्यसपछि विजयको सामना गर्दछ। यहोशूको पुस्तकले इसरायलको छुटकाराको पूरा गरिदिन्छ जुन प्रस्थानको पुस्तकमा आरम्भ भएथ्यो। प्रस्थानको पुस्तक मिश्रबाट निकाली ल्याएको छुटकाराको पुस्तक हो। यहोशूको पुस्तक चाहिँ प्रतिज्ञाको मुलुकमा प्रवेश गराइएको छुटकाराको पुस्तक हो। यहोशूको पुस्तकमा चाबी शब्द हो अधिकार। परमेश्वरले इसरायलका सन्तानहरूलाई तिनीहरूको मुलुक असर्तीय प्रतिज्ञामा वा करारमा दिनुभएको थियो। अब्राहमलाई उहाँले भन्नुभएको थियो उत्पत्ति 17:8 तैले बसोबास गरेको यो देश अर्थात सार कनान देश त र तेरो भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु। तर पनि त्यस मुलुकको इसरायलीहरूको अधिकार चाहिँ शर्तीय थियो। त्यहाँ लड़ाई थियो र त्यहाँ विजय थियो। तिनीहरूले युद्धहरू लड्न पर्दथ्यो र तिनीहरूले आफ्नो अधिकारहरूको वा स्वामित्वहरूको पकड्नु पर्दथ्यो लिनु पर्दथ्यो र यहोशूले आफ्नो मृत्यु हुनभन्दा पहिले आफ्नो अन्तिम सन्देशमा तिनीहरूलाई याद दिलाए कि परमेश्वरको वचनमा तिनीहरूको आज्ञाकारिताले त्यस मुलुकको तिनीहरूको निरन्तर आफ्नो स्वामित्व वा अधिकारको तय गर्ने थियो, निधो गर्ने थियो। अमित्र, यस पुस्तकको लेखक चाहिँ यहोशू स्वयं थिए। तालमुडले भन्दछन् कि यहोशूले सबै पुस्तक लेखे तर अन्तिमका 5 चाहिँ फिनेहासद्वारा लेखिएको थियो। यहोशू मूसापछि आउने नायकी थिए। तिनी महान प्रमुख सेनापति थिए, मिश्रमा जन्मेका थिए र मिश्रबाट प्रस्थानको समयमा तिनको उमेर 40 थियो। मूसाको उत्तराधिकारको रूपमा आफ्नो नियुक्त प्राप्त गर्दा यहोशूको उमेर 80 थियो र तिनको 110 उमेर हुँदा मृत्यु भएको थियो। यहोशूले पहिले नै उजाड स्थानमा पदभ्रष्ट वा भौतारिएको समय अवधिमा विशिष्टता प्राप्त गरेका थिए। जब तिनीहरूलाई अमालेकी सेनाहरूद्वारा आक्रमण गरिए, यहोशू नै त्यो व्यक्ति थिए जसले मानिसहरूलाई सेनाहरूको संगठित गरे र तिनकै नेतृत्वमा अमालेकीहरूसँग लड़ाई गरे। यहोशूले मूसाको सेवक सिहार सुसारेको रूपमा पहिले सेवा गरेथे। यस सम्बन्धमा हामी के देख्छौं भने यसले मूसाप्रति आफ्नो निष्ठा र परमेश्वरप्रतिको आफ्नो भक्तिको प्रकट गर्दछ। कादिस बर्नियामा तिनी एक व्यक्ति थिए जो कनानको मुलुकमा भेद लिन गएथे र तिनी दुई भेद लिने जासुसीहरूमध्ये एक थिए जो परमेश्वरले तिनीहरूलाई त्यो मुलुक दिनुहुनेछ भन्ने पूर्ण भरोसा र आशा र विश्वासमा सकारात्मक वा समर्थन जनाउने सहायक रिपोर्टसँग फर्किआएका थिए। यहोशूको नाउँको अर्थ हो यहोवाले बचाउनुहुन्छ, उद्धार दिनुहुन्छ, अनि यो उही शब्द वा नयाँ नियममा छ येशु। यहोशू साहसका व्यक्ति थिए, साथै तिनी परमेश्वरमा आश्रित हुने व्यक्ति, भर पर्ने व्यक्ति, विश्वासको व्यक्ति, अनि अगुवामा हुनुपर्ने गुणका व्यक्ति, उत्साह उमंगका व्यक्ति र इमानदारी वा भक्तिभावको व्यक्ति थिए। तिनी आफ्नो नाउँमा र आफ्नो काममा येशूको रूपक हुन्। अनि यस पुस्तकको लागू के हो त त्यो देख्नेछौ। यहोशूको पुस्तकसँग आज विश्वासीहरूको निम्ति अति नै व्यक्तिगत लागू वा उपयोग छ। मित्र, प्रतिज्ञाको मुलुक स्वर्गीयको रूपक हुन सक्दैन किनकि स्वर्गीय लड़ाई र विजयको स्थान होइन। स्वर्गीय परमेश्वरको अनुग्रहको वरदान वा उपहारको रूपमा प्राप्त गरिन्दछ। बरू प्रतिज्ञाको मुलुकले त्यो स्थानको प्रतिनिधित्व गर्दछ जुनमा विश्वासीहरूलाई आज यहाँ संसारमा ल्याइन्दछ, राखिन्दछ। यहोशूको पुस्तक नयाँ नियममा उल्लेखित एफिसीको पत्रसँग पनि मेल खाँदछ, जहाँ हामी देख्छौ कि विश्वासीहरू सम्पूर्ण आत्मिक आशिषहरूसँग आशिषित भएका छन् वा आशिषित हुन्छन्। व्यावहारिक अधिकार वा स्वामित्व गर्ने काम र तिनीहरूको अनुभव गर्ने काम लड़ाई र विजयमा आश्रित हुन्छ। यिनीहरू कहिले पनि शरीरको तागत वा शक्तिद्वारा प्राप्त गरिँदैन, तर ख्रिष्टमा विश्वासीहरूले वा विश्वासीहरूको समर्पित जीवनमा पवित्र आत्माको सामर्थ्यद्वारा प्राप्त गरिन्दछ। यहोशूको पुस्तक ढाँचा वा नमूना हो। अनि यसले विधि वा ढंगको उदाहरणसँग स्पष्ट गर्दछ जुनद्वारा विश्वासीहरू परमेश्वरले तिनलाई दिनुभएका सम्पूर्ण कुराहरूको स्वामित्व गर्न सक्छ, अधिकार गर्न सक्छ। आउनुहोस् एक अध्यायतिर हामी प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ मोसाको स्थानमा यहोशूको नाइकेको रूपमा नियुक्त र यहोशूको आज्ञा। यहोशूको पहिलो बाह्र अध्यायहरूमा प्रतिज्ञाको मुलुकमा प्रवेश गरिएको छ। त्यसपछि अध्याय तेह्रदेखि एक्काइसमा हामी जमीनको कुलहरूको बीच आपसमा बाँडफाँड गरेको, विभाजन गरेको देख्छौं। त्यसपछि यहोशूको पुस्तक आफ्नो मानिसहरूलाई यहोशूको अन्तिम सन्देशसहित अन्त हुँदछ। मित्र, यहोशूको पुस्तकको महान विषय हो अधिकार। यो पहिला अध्यायमा हामी देख्नेछौ कि त्यसको अर्थ के हो। यो अध्याय परमप्रभुले व्यक्तिगत रूपमा यहोशूलाई आफ्नो नियुक्त दिनुभएको कुरा उल्लेख हुँदै आरम्भ हुन्छ। यहोशू एक अध्याय एक पदमा भनिएको छ, परमप्रभुका दास मोसाको मृत्युपछि मोसाको सहायक नुनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो। अमित्र, के भन्नुभयो त? दुई पदमा लेखिएको छ, मेरो दास मोसा मर्यो, यसकारण उठ, त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इसरायलीहरूलाई दिन आँटेको देशमा जा। पहिलो कुरा भनिएको छ, मेरो दास मोसा मर्यो। हामीले देखिसकेका छौं कि प्रतिज्ञाको मुलुकमा इसरायलको सन्तानहरूलाई अगुवाई गर्न मोसा मात्र अति आवश्यक वा मुख्य प्रधान व्यक्ति थिएनन्। भन्नु नै पर्ने हो भने तिनले इसरायलका सन्तानहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउन सक्दैनथे। मोसाले व्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो र व्यवस्थाले हामीलाई उद्धार गर्न सक्दैन, छुटकारा दिन सक्दैन। व्यवस्था प्रकट गरिदिनेवाला हो, यो छुटकारा गर्नेवाला वा उद्धार गर्नेवाला चाहिँ होइन। यसले हामीलाई देखाउँछ कि हामी पापीहरू हौ। व्यवस्था कति पनि उद्धारकर्ता थिएन अनि मोसाले आफ्नो असफलताको कारणले इसरायलको सन्तानहरूलाई प्रतिज्ञाको मुलुकमा अगुवाई गर्न सकेनन्। समस्या व्यवस्थासँग थिएन, तर जस्तो कि हामीसँग समस्या छ, मोसासँग समस्या थियो, वा व्यवस्थाले प्रकट गरिदिन्छ कि हामी परमेश्वरको महिमा रहित हुन आएका छौं। अनि पद एकमा हामी पढ्छौं, परमप्रभुका दास मोसाको मृत्युपछि मोसाको नाइके नुनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो। मित्र, यहाँ परमेश्वर भन्नुहुन्छ, मेरो दास मोसा मर्यो। खालि हाम्रो प्रभु येशु, हाम्रो यहोशूले आशिषको स्थानमा हामीलाई ल्याउन सक्छ जुन उहाँसँग हाम्रो निम्ति छ। यस पदले हामीलाई भन्दछ कि त्यो मुलुक इसरायललाई दिइएको थियो। इसरायलीहरूको त्यो मुलुकको स्वामित्व असर्तीय थियो। परमेश्वरले यो अब्राहमलाई र तिनका भावी सन्तानहरूलाई प्रतिज्ञा गर्नुभयो। उहाँले उत्पत्तिको पुस्तकमा पटक पटक आफ्नो प्रतिज्ञाको पुनः स्थिर गर्नुभयो। व्यवस्थाको पुस्तकमा परमेश्वरले पलिस्टियन करार इसरायलसँग बनाउनुभयो, जुनले तिनीहरूलाई अनन्तकालीन अधिकारको रूपमा दिनुभएको थियो। अनि तीन पदमा हामी पढ्छौं, मैले मोसालाई प्रतिज्ञा गरे झैं तेरो पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। परमेश्वरले तिनीहरूलाई त्यो मुलुक दिइसक्नु भएको छ, त्यो मुलुक तिनीहरूको हुन्। तर यसको तिनीहरूले आनन्द उठाउने कुरा चाहिँ तिनीहरूले यस मुलुकको आफ्नो निम्ति स्वामित्वमा वा अधिकारमा ल्याउने कुरामाथि आश्रित हुँदछ। त्यस मुलुकको भाग जुनमाथि तिनीहरूका पैतालाले कुल्चिने सबै जग्गा तिनीहरूको हुने थियो। अनि यसै कुरालाई तुलनात्मक रूपमा हेर्दा हामीलाई नयाँ नियमको एफिसी एकको तीन पदमा भनिएको छ कि स्वर्गीय स्थानहरूमा सारा आत्मिक आशिषहरूले हामी विश्वासीहरू आशिषित भएका छौं। अभाग्यवश कम ख्रिस्टियनहरू ती आत्मिकहरूको वा आत्मिक आशिषहरूको पक्रिन्दछन् जुन खासमा तिनीहरूकै हो, तिनीहरूका आफ्नै अधिकारको हो। यसै प्रसंगमा मलाई एउटा घटनाको याद आयो। मैले भारतमा र अन्य देशहरूमा पनि देखेको छु कि त्यहाँ अति नै सुविधाजनक र चाँडै चल्ने रेलगाड़ी छ। अनि भारतमा मैले देखेको रेलगाड़ीको नाम हो राजधानी। निश्चय नै यसको किराय वा भाड़ा अन्य सामान्य रेलगाड़ीको भन्दा दुई तीन गुणा ज्यादा हुन्छ र त्यहाँ विभिन्न आइटमका मिठा मिठा भोजनहरू पटक पटक बाँडिदछ, दिइदछ। त्यो खानपानको पैसा दिनु पर्दैन, त्यो भाड़ा वा किरायकै पैसा भित्रमै पाइदछ। एक दिनको कुरा हो, एकजना व्यक्ति पहिलोपल्ट त्यस राजधानी रेलमा यात्रा गरिरहेका थिए। तिनलाई थाहा थिएन कि खानपान सितैमा दिइदछ। जब जब चिया, कफी, चकलेट, मिनरल पानी र खाना र आइसक्रीम तिनी कहाँ ल्याइन्दथ्यो, तिनले त्यो लिनलाई ग्रहण गर्नलाई अस्वीकार गर्दथ्यो, मना गर्दथ्यो, किनकि तिनले सोचे कि यसको पैसा तिनले तिर्नुपर्छ। तिनलाई थाहा थिएन कि यो किराय वा भाडाभित्र नै सित्तैमा पाइन्दछ, त्यसै भित्रमा हामी पाउँदछौ। त्यसकारण त्यो व्यक्ति प्राय भोकै र प्यासै रहन्थ्यो, किनकि राजधानी रेल अति नै कम स्टेशनहरूमा मात्र रोकिन्थ्यो। यसरी कहिले विशेष स्टेशनमा रोकिन्दा तिनी बाहिर गएर पानी र खानेकुरा किनेर ल्याउँदथ्यो। मित्र, मैले भन्न खोजेको के हो भने तिनले ती कुराहरूको दावी गरेनन् जुन वास्तवमा तिनको अधिकारको थियो। ओ, कस्तो नमज्जाको कुरा होइन र? यद्यपि परमेश्वरले इसरायलीहरूलाई प्रतिज्ञाको मुलुक दिनुभए तापनि तिनीहरूले कहिले पनि ती सबै मुलुकको अधिकारमा वा स्वामित्व गर्न सकेनन्। वास्तविकता यो हो कि इसरायलले त्यस प्रतिज्ञाको मुलुकको कम भाग मात्र पायो, ओगटियो। आज धेरै ख्रिस्टियनहरू पनि त्यस कुरामा इसरायली जस्ता छन् जो इसरायल जस्तै छन्। तिनीहरू सम्पूर्ण आत्मिक आशिषहरूद्वारा आशिषित पहिले नै भएका भए तापनि तिनीहरू त्यस राजधानी गाड़ीमा यात्रा गर्ने अजान भनौं, अज्ञान भनौं या मूर्ख भनौं, त्यो व्यक्ति जस्तै ख्रिस्टियन जीवन भोकै र प्यासै डोराइरहेका छन्, खिचिरहेका छन्, घचडिरहेका छन्, जबकि हरेक कुरा तिनको सामने छ र तिनकै हुन्। ओ, यो कस्तो नमज्जाको कुरा हो। यहोशूको पुस्तकले हामीलाई यो भन्न गइरहेको छ कि कसरी हाम्रो अधिकार वा स्वामित्वहरूको हामीले समात्ने वा लिने, किनभने त्यहाँ लड़ाई हुने भएकोले एफिसी छ अध्यायमा हामीलाई परमेश्वरको सम्पूर्ण कवच लगाउन, हात हतियारहरूले सुसञ्चित हुन भनिएको छ। हाम्रो विरूद्धमा युद्ध गर्ने हामीसँग आत्मिक शत्रु छ, त्यसकारण हामीले परमेश्वरको सम्पूर्ण हात हतियारहरूको धारणा गर्नुपर्छ, युद्धमा विजय प्राप्त गर्नुपर्दछ। तर तपाईँ र म विजय पाउँदैनौ, प्रभु येशूले विजय गर्नुहुन्छ। हामी इसरायलीहरूले पाए जस्तो मात्र पाउँदछौ छुटकारा र अधिकारहरू, स्वामित्वहरू। हरेक विजय जुन इसरायलहरूले पाए त्यो परमेश्वरद्वारा दिइएको थियो। यदि तपाई र म कहिले जित्छौं भने वा विजय पाउँछौ भने उहाँले नै यो हाम्रो निम्ति जित्नुहुनेछ। हामी विश्वासद्वारा पाउँछौ वा विश्वासद्वारा जित्छौ, यी अद्भुत अधिकारहरूमा प्रवेश गर्नेछौ। अनि चार पदमा भनिएको छ, मरूभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। परमेश्वरले इसरायलीहरूलाई 3,00,000 वर्ग मिल क्षेत्रफलको मुलुक दिनुभएको थियो, तर तिनीहरूले दावी केवल 3,000 वर्ग मिल मात्र गरे र प्राप्त गर्न सके। तिनीहरूले खालि परमेश्वरले दिनुभएको 10 भागको 1 भाग मात्र अधिकारमा ल्याए। अनि आज धेरै ख्रिस्टियनहरूले पनि त्यही नै कम मात्रामा आत्मिक आशिषहरूको अधिकार वा स्वामित्व गरिरहेका छन्। 5 पदमा भनिएको छ, तेरो जीवनभरि तेरो सामान्य कोही मानिस खड़ा हुन सक्ने छैन। जसरी म मोसासँग रहे त्यसरी नै म तसँग रहनेछु, म तलाई छोड्ने अनि तलाई त्याग्ने छैन। मित्र, हामी हरेकलाई जस्तै यहोशूलाई पनि उत्साहको आवश्यक परेको थियो, अनि परमेश्वरले तिनलाई अति नै सुन्दर तरिकामा उत्साह दिनुभयो। भन्नुहुन्छ, जसरी म मोसासँग रहे त्यसरी नै म तसँग रहनेछु। अनि पद 6 र 7मा भनिएको छ, बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो, मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र त जही गए पनि सफलता पाउनेछस्। 2 पल्ट परमेश्वर यहोशूलाई भन्नुहुन्छ, बलियो र खुब साहसी बन। उहाँ तिनलाई उत्साह दिइरहनु भएको छ। अहिले केही महत्वपूर्ण कुराको ध्यान दिनुहोस्। पद 8मा भनिएको छ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियार साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। ओ मित्र, यो आज हाम्रो निम्ति पनि बुझ्नलाई कति आवश्यक छ। 9 पदमा भनिएको छ, तलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनुहुन्छ। मित्र, यहोशूले एक हातमा परमेश्वरको वचन र अर्को हातमा तरवार लिनु परेको छ। तिन विश्वासद्वारा बढ्नुपर्नेछ। परमेश्वर तिनलाई फेरि साहसी र निडर हुनलाई उत्साह दिनुहुन्छ। यहोशू जस्तै हामी विश्वासीहरूले पनि बलवान र साहसी हुन आवश्यक छ। हामीले विश्वासद्वारा हाम्रो आत्मिक आशिषहरूको स्वामित्व गर्नुपर्दछ, अधिकार गर्नुपर्दछ। यो कुराको याद राखौं, हामी शत्रुहरूको क्षेत्र वा प्रान्तमा छौं, हामी आत्मिक युद्धमा छौं। दश पदमा भनिएको छ, तब यहोशूले मानिसहरूका अफिसरहरूलाई हुकुम गरे, यहोशूले कार्यभार लिए। तिनले यो साहसद्वारा गरेनन्, तर आत्मविश्वासमा तिनले यो गरे, किनभने परमेश्वरले त्यो गर्न तिनलाई भन्नुभएको थियो। यहोशूले परमेश्वरलाई विश्वास गरे, परमेश्वरले तिनलाई साहसी हुन, बलवान हुन उत्साह दिनुभएको थियो र अगाडि आफ्नो कदम बढाउन भन्नुभयो। परमेश्वरको वचन तिनको अधिकार हुनुपर्ने थियो, यो तिनको ओठबाट कहिले पनि हट्नु हुँदैनथ्यो। तिनले यसमा दिनरात ध्यान दिनुपर्दथ्यो, तिनले परमेश्वरको वचनमा लेखिए अनुसार गर्नुपर्ने थियो। त्यही नै विश्वासको सूत्र वा नियम थियो। एघार पदमा भनिएको छ, छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, आफ्ना आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारी जानु पर्नेछ। मैले पटक पटक भनिसकेको छु कि त्यस प्रतिज्ञाको मुलुकको इसरायलको मालिक्याय वा स्वामित्व अधिकार गर्ने कुरा अशर्तीय वा शर्तहीन हो, तर यस मुलुकको इसरायलको सम्पत्ति वा अधीन क्षेत्र गर्ने काम चाहिँ शर्तीय हो। यहोशूको पुस्तकको चाबी शब्द विजय होइन, तर यो नै परमेश्वर हुनुहुन्छ जसले विजय पाउनुहुन्छ। अनि चाबी शब्द चाहिँ अधिकार हो। इसरायल यसको अधिकार गर्नुपर्ने थियो। केही समयपछि इसरायलीहरू त्यस मुलुकमा पसे, मन स्वर्गबाट झर्ने काम बन्द भयो र तिनीहरूले त्यस मुलुकको अन्न खाए। अनि त्यो अन्न चाहिँ तिनीहरूले शत्रुहरूबाट जप्त गरेको पुरानो अन्नहरू थिए, किनभने तिनीहरूसँग अन्न बाली उब्जाउने मौका पाएका थिएनन्। तपाईँलाई यादै होला कि तिनीहरूले हरेक दिन मन्ना जम्मा गर्नुपर्दथ्यो र मन्ना साँची राख्नु हुँदैनथ्यो। यदि त्यो एक दिन भन्दा धेरै साँचेर राखिए यो खानालाई नालायक हुन्थ्यो। इसरायलीले हरेक बिहान मन्ना जम्मा गर्नुपर्दथ्यो। यही नै हामीलाई एफिसी 5:18 पदमा भनिएको छ, हामी पवित्र आत्माले भरिनु पर्दछ, अनि आत्माले भरिने काम एकपल्टको मात्र काम होइन, यो हामीले बुझ्नु पर्दछ। उदाहरणको लागि, एकपल्ट गाडीमा तेल लगाएकोले सधैँको लागि काम गरिराख्दैन, पटक पटक तेल लगाइराख्न आवश्यक पर्दछ। मेरो मित्र, यदि तपाईँ परमेश्वरसँग हिँड्न गइरहनु भएको छ र उहाँको लागि जिउनुहुन्छ भने तपाईँलाई परमेश्वरको आत्माको हरेक दिन भरपूरको भराइको आवश्यक पर्छ। वास्तवमा तपाईँ शारीरिक मानिसलाई दिनमा करिब 2-3 पल्ट भर्नुपर्छ भोजनले भने, आत्मिक मानिसलाई दिनमा 3 पल्ट भर्ने काम गलत विचार हुने छैन। हामीलाई निरन्तर आत्माको भराइको आवश्यक पर्छ, उहाँ कहाँ हेर्दै र उहाँमा आश्रित हुँदै। अनि 12 पदमा भनिएको छ, तर यहोशूले रुबेनी, गादी र मनसेको आधा कुललाई भने, यी कुराको याद राखौं कि यो दुई र आधा कुल बसोबास गर्न यर्दन पारी गएनन्, तिनीहरू वारी नै बसे। हामी तिनीहरूको यसको प्रतिक्रिया, यसको परिणाम हामी चाँडै नै देख्नेछौ। मूसा अझै त्यस बेलासम्म जीवित थिए जब तिनीहरू यर्दनको पूर्व किनारमा आएथे, र तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि तिनीहरूले विशेष बिन्ती मूसासँग गरे, जुन गन्ती 32:1-5 पदमा रेकर्ड गरिएको छ, कि ती दुई र आधा कुलहरू यर्दन पूर्वपट्टिको बेसीको भूभागलाई आफ्नो अधिकारको निम्ति माग गरे, अनि तिनीहरूले वास्तवमा यर्दन नदीको गलत दिशाको भूमिलाई मागिरहेका थिए। अनि 12-15 पदमा हामी पढ्छौं, तर यहोशूले रुबेनी, गादी र मनस्सेको आधा कुललाई भने, परमप्रभुको दास मूसाले तिमीहरूलाई दिएको आज्ञा अर्थात परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमीन दिनुभएको छ भन्ने वचन सम्झ। तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाई बस्तुहरू मूसाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्, तर तिमीहरूका सबै योद्धाहरू हतियारभेरी आफ्ना आफ्ना दाजुभाइहरूको अघि जानु पर्नेछ। अनि जबसम्म तिमीहरूलाई झैं परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्ने छैनन्, तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्दछ। त्यसपछि परमप्रभुका दास मोसाले यर्दनवारी पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ। यहोशूले यी दुई र आधा कुलहरूलाई याद दिलाइरहेका छन् कि मोसाले तिनीहरूलाई यर्दनको पूर्व वारीपट्टिमा बसोबास गर्न अनुमति दिएका थिए, त्यस शर्तमा कि तिनीहरूको सेनाले यर्दन नदीको पश्चिमपट्टि रहेको तिनीहरूका मुलुकको अधिकार गर्नलाई अन्य कुलहरूलाई पनि सहायता गर्नुपर्दछ। अनि यो गर्न तिनीहरू सहमत हुन्छन्। अनि सोह्रदेखि अठार पदमा भनिएको छ, अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, तपाईँले हामीलाई जे जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौ, र तपाईँले हामीलाई जहाँ जहाँ पठाउनुहुन्छ हामी त्यहाँ जानेछौ। जसरी हामीले मूसाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईँलाई पनि मान्नेछौ। परमप्रभु तपाईँका परमेश्वर जसरी मूसाको साथमा हुनुहुन्थ्यो त्यसरी तपाईँको साथमा पनि रहन्। तपाईँका आज्ञाका विरूद्धमा जो खड़ा होला र तपाईँले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला त्यो मारिनेछ। केवल तपाईँ बलियो र साहसी हुनुहोस्। सम्भव तपाईँ यो प्रश्न सोधिरहनु भएको छ होला, यर्दन नदीको पारी पूर्वपट्टिमा बसोबास गर्ने कामसँग के गलत कुरा छ? के यर्दन नदी पारी तर्न अति नै आवश्यक कुरा थियो? के यर्दन नदीको वारी पूर्वपट्टिको भूभाग प्रतिज्ञाको मुलुकको भाग होइन? अमित्र, यस्ता प्रश्नहरू प्रासंगिक छ र यसको बारेमा हामीले शास्त्रका अनुच्छेद हेर्न आवश्यक छ, जुनमा यर्दन नदी किन तर्ने सो कुराको बारेमा स्पष्ट गरिएको छ, जुन हामी केही समयपछि देख्नेछौ। यर्दन नदी तर्ने काम येशु ख्रिष्टको मृत्यु र पुनरुत्थानको प्रतीक थियो। यसले हाम्रो शारीरिक मृत्युको रूपक कुनै पनि हालतले देखाउँदैन। अंग्रेजीमा एउटा गीत छ जुन प्राय गाइन्दछ, यर्दनको तुफानी किनारहरूमा म उभिएको छु। मित्र, त्यो तुफानी नदी होइन, न तपाईँ र म तुफानी किनारमा उभिन्छौ। ख्रिष्ट मात्र क्रुसमा टाँगिनु भएको थियो र पापको दण्डहरूको सम्पूर्ण तुफानहरू त्यहाँ बोक्नुभयो। जब तुफानी दण्डको आँधी तुफानहरू उहाँमाथि खस्यो तिनीहरू हामीमाथि खसे। यर्दन नदीले हाम्रो पवित्रकरणको बताउँछ र ख्रिष्टको मृत्यु हाम्रो पवित्रकरणको लागि थियो। न्यायकर्ताको पुस्तकमा हामी यो कुरा पत्ता लगाउँछौ, ती दुई र आधा कुलहरू यर्दन नदीको वारी पूर्वपट्टि बसोबास गरेर अति नै ठूलो भूल गरे। उही समयमा यो कुराको पनि याद राखौं, जब ख्रिष्टले गलिलीको समुद्र पार गरी गदनेरीहरूको मुलुकमा आउनुभयो उहाँले ती दुई र आधा कुलका यहुदीहरूलाई सुंगुर पालनमा लागिरहेको भेटाउनुभयो, जुन यहुदीहरूको निम्ति अति नै घृणित अशुद्ध कुरा थियो र त्यसैमा पछिबाट तिनीहरू लागे। मित्र, तिनीहरूले यर्दन नदीको वारी पूर्वपट्टि नै बसोबास गरेर अति नै ठूलो भूलचूक गरेथे। आज धेरै ख्रिस्टियनहरू पनि त्यस सुंगुर पाल्ने रूपी नीच पापमय घृणित कुराहरूमा परिरहेका छन् र तिनीहरू अति नै निराश र व्याकुल छन्, अशान्तिमा छन्, उहाँको उद्धारको आनन्दको अनुभव गरिरहेका छैनन्। तिनीहरूले पनि त्यस विश्राममा प्रवेश गर्नुपर्ने थियो जुन उहाँले उहाँको मृत्यु र पुनरुत्थानमा प्रबन्ध गरिदिनु भएको छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।